आज की बात। प्रिय श्रोताओं, कार्यक्रम आज की बात में आपका स्वागत है। हसन अब्बास का सलाम स्वीकार करें। आज के कार्यक्रम में हम ट्रिपल तलाक को प्रतिबंधित करने के भारत के उच्चतम न्यायालय के फैसले के बाद मुस्लिम पर्सनल लॉ बोर्ड की पहली बैठक के बारे में चर्चा करेंगे। हमारे साथ रहें। तीन तलाक को प्रतिबंधित करने के भारत के उच्चतम न्यायालय के फैसले के बाद रविवार को भोपाल में ऑल इंडिया मुस्लिम पर्सनल लॉ बोर्ड की पहली बैठक हुई, जिसमें कहा गया कि बोर्ड सुप्रीम कोर्ट के फैसले का सम्मान करता है, लेकिन शरीयत में किसी भी प्रकार का हस्तक्षेप सहन नहीं किया जाएगा। बोर्ड ने कोर्ट के फैसले के अध्ययन के लिए कानूनी विशेषज्ञों की एक समिति बनाने का भी फैसला किया है। इसी तरह से इस बैठक में कई अन्य विषयों की समीक्षा की गई और कई फैसले किए गए। मुस्लिम पर्सनल लॉ बोर्ड के सदस्य कमाल फारूकी का कहना है कि कोर्ट के फैसले का सम्मान करने का मतलब ये नहीं है कि मुसलमान अपनी शरीयत पर अमल करना छोड़ दें।
हम कोर्ट की रेस्पेक्ट करते हैं, लेकिन इसका ये मतलब नहीं है कि हम अपनी शरीयत से दस्तबरदार हो गए, हम शरीयत को नहीं मानते।
मुस्लिम पर्सनल लॉ बोर्ड ने अपनी बैठक में कहा है कि ट्रिपल तलाक के बारे में सुप्रीम कोर्ट के फैसले का सम्मान किया जाएगा, लेकिन शरीयत में हस्तक्षेप सहन नहीं किया जाएगा। मुस्लिम पर्सनल लॉ बोर्ड के महिला विंग की प्रमुख डॉक्टर अस्मा कहती हैं,
मतलब ये है कि जजमेंट का जो एक पार्ट है बहुत अच्छा पार्ट है, जो इनिशियल पार्ट है कि हम पर्सनल लॉज में इंटरफियर नहीं करेंगे और ये राइट्स इन सिटीजन को मिले हैं एज माइनॉरिटी और ये गारंटीड है अंडर द कॉन्स्टिट्यूशन। अब जजमेंट का एक और पार्ट है जिसमें कहा गया कि ये सेट असाइड करते हैं इस ऑर्डर को, तो ये ऑर्डर एकदम मुसलमानों को परेशानी में और फिक्र में डाला हुआ है। ये मदाखिलत की हो गई, तो इस वजह से अब एक बहुत ही मुतफक्किर है, इसलिए एक कमेटी बनाई गई है ताकि फ्यूचर कोर्स ऑफ एक्शन उसको स्टडी किया जाए और प्लान किया जाए कि आगे क्या करना है।
मुस्लिम पर्सनल लॉ बोर्ड के सचिव जफरयाब जिलानी का भी कहना है कि ट्रिपल तलाक का मामला धर्म से जुड़ा हुआ है और इसमें किसी भी प्रकार का हस्तक्षेप अवैध है।
जो ट्रिपल डाइवोर्स का लॉ है शरीयत का, वो जो सुन्नी मसलक के चारों अइमा हैं, उनके अकवाल जो बेस्ड हैं हदीस और कुरान पर और फिर उसके बाद इजमा और कयास उसमें आता है, वो बोर्ड उसको स्टैंड करता है उन चीज़ों से। और ये चीज़ के शरीयत का जो एप्लीकेशन है वो तमाम मामलात में रहेगा, उसमें कोई दखलअंदाजी नहीं कबूल होगा।
डॉक्टर अस्मा कहती हैं कि भारत में ट्रिपल तलाक का जो मुद्दा जोर शोर से उठाया जा रहा है, उसके पीछे ये भावना नहीं है कि मुस्लिम महिलाओं की मदद की जाए, बल्कि कुछ दल अपने राजनीतिक हित साधने की कोशिश में हैं।
जी, राजनीति जो सियासत है वो भी है कुछ हद तक, क्योंकि ऐसी औरतों को रिप्रेजेंट करने के लिए बताया जा रहा है मीडिया में जो शरीयत के खिलाफ बात कर रहे हैं। तो एक तो है पॉलिटिकल जो मदाखिलत है मुस्लिम पर्सनल लॉ में, दूसरे जो हमारे रिप्रेजेंटेटिव भी नहीं, उनको हमारे रिप्रेजेंटेटिव और खैरखा बना के पेश किया जा रहा है और ऐसे समितियां बन रही हैं और ये लोग कह रहे हैं कि हम औरतों को राइट दिलाएंगे। जैसा दिख रहा है कि हिंदुस्तान में अब कोई मसला ही नहीं है सिवाय तीन तलाक, हर रोज टीवी चैनल पर बस तीन तलाक ही चलता है।
जफरयाब जिलानी भी कहते हैं कि सत्तारूढ़ पार्टी और सरकार अपने हितों और राजनीतिक एजेंडे के लिए ट्रिपल तलाक और समान नागरिक संहिता के मामले को बढ़ा चढ़ाकर पेश कर रही है।
जो रूलिंग पार्टी उसका मैनिफेस्टो है यूनिफॉर्म सिविल कोड का, तो वो उस पर वो सियासत कर ही रही है और उसका तो खास मकसद ये है कि इससे तनाव हो, हिंदू मुसलमानों में एक तरीके की दूरी हो, ये उनका मकसद, तो वो तो अपने करेंगे, कोई भी मुद्दा उठाएंगे। जनरल ने कहा कि साहब तलाक किसी भी तरह की हो उसको खत्म किया जाए, सुप्रीम कोर्ट के जजमेंट मेंशन है और सुप्रीम कोर्ट ने कहा है उस फैसले में कि नहीं, हम ऐसा नहीं कर सकते, लिहाजा हुकूमत का ये स्टैंड हम इसको कंडम करते हैं और हम उम्मीद करते हैं और उससे मुतालबा करते हैं कि आइंदा वो पर्सनल लॉ में दखल अंदाजी की कोशिश न करें।
मुस्लिम पर्सनल लॉ बोर्ड के सदस्य मौलाना अरशद मदनी का कहना है कि अगर भारत में समान नागरिक संहिता लागू करने की कोशिश की गई तो इसका मतलब होगा कि मुसलमान अपनी धार्मिक पहचान के साथ इस देश में नहीं रह सकता।
मुस्लिम पर्सनल लॉ मुसलमानों का एक शरीयत का कानून है, ہمارے ایمان اور عقیدے کے اعتبار سے اس قانون کی بنیاد اللہ کی کتاب قرآن ہے یا رسول اللہ کی حدیث ہیں. کوئی اگر اس کے خلاف یکساں سول کوڈ کے اس ملک میں رہنے والوں کا ایک ہی قانون رہے گا, اس کا مطلب ہے کہ 20 کروڑ مسلمان اپنے مذہبی تشخص کے ساتھ اس ملک میں زندہ نہیں رہیں گے. ہم کو یہ منظور نہیں ہے. کہا جاتا ہے کہ یکساں سول کوڈ سب کا ہونا چاہیے, یہ جمہوریت ہے اور اس سے ملک کے اندر اتحاد پیدا ہوگا. ہم یہ سمجھتے ہیں کہ یہ دھوکہ ہے. ہم اس ملک کے اندر 1300 سال سے رہ رہے ہیں اور اپنے اسلامی سول کوڈ کے ساتھ رہ رہے ہیں, کہیں کوئی اختلاف نہیں ہے. ہمارے ساتھ اکثریت بھی ہے, ہمارے ساتھ اقلیت بھی ہے. اس ملک کی آزادی کے لیے ہم نے مسلمانوں نے اپنے پرسنل لا کے ساتھ ہندوؤں کے ساتھ شانہ بشانہ نہیں آگے رہ کر کے ہم تو اس کام کو شروع کر رہے ہیں.
مسلم پرسنل لا بورڈ کے ایک انیہ سدسیہ مولانا ولی رحمانی بھی کہتے ہیں کہ سمان ناگرک سنگھیتا اس دیش کے لیے کسی بھی طرح اچت نہیں ہے.
ہم سب لوگوں کی ایک رائے ہے کہ یونیفارم سول کوڈ اس ملک کے لیے کسی طرح مناسب نہیں ہے. یہ ملک گنگا جمنی تہذیب کا ملک ہے. یہاں مختلف مذہب کے ماننے والے رہتے ہیں, مختلف تہذیبوں کے ماننے والے رہتے ہیں, الگ الگ کلچر ہیں ان کا, الگ الگ ریت رواج ہے. سبھوں کو ختم کر کے ایک قانون میں باندھنے کی کوشش انتہائی نامناسب حرکت ہے.
مسلم پرسنل لا بورڈ کے مہیلا ونگ کی پرمکھ ڈاکٹر اسما بورڈ کی حالیہ میٹنگ میں کیے گئے فیصلوں کے بارے میں بتاتے ہوئے کہتی ہیں,
ایک تو ہم نے ڈیسیشن لے لیا ہے کہ پورے ملک ہندوستان میں سوشل ریفارم اصلاح معاشرے کے بڑے بڑے پیمانے پر پروگرامز کریں گے, اور آج ایک پروگرام بڑا پروگرام ہوا ہے اقبال میدان بھوپال میں, اور اس میں غیر معمولی تعداد خواتین کی موجود رہی. سب نے میمورینڈم کی طرح لکھ کر یہ کہا کہ ہم شریعت کے ساتھ ہیں اور مسلم پرسنل لا بورڈ کے ساتھ ہیں. 7-8 ہزار خواتین وہاں پر تھی اور ان لوگوں نے اپنے میمورینڈم سبمٹ کیے بورڈ کے ذمہ داروں کو, صدر صاحب کو اور سیکرٹری صاحب کو. دوسری چیز یہ ہوئی ہے کہ لیگل کورس آف ایکشن کیا ہوگا جو ہمارے ذمہ دار کو کرنا ہے, اس بارے میں انشاءاللہ تعالی یہ کمیٹی ڈیسائیڈ کرے گی.
مسلم پرسنل لا کے نام پر بھارت میں کئی سنگٹھن چل رہے ہیں اور کئی سنگٹھن آل انڈیا مسلم پرسنل لا بورڈ کی ویدھتا پر ہی سوال کھڑے کر رہے ہیں, اور ان کا کہنا ہے کہ اسے بھنگ کر دیا جانا چاہیے کیونکہ یہ مسلمانوں کے سبھی متوں کا پرتینیدھتو نہیں کرتا. آل انڈیا مسلم پرسنل لا بورڈ کے سدسیہ مولانا انیس الرحمان قاسمی اس پر اپنی پرتکریا میں کہتے ہیں,
جہاں تک کہ مذہب کی بات ہے تو مذہبی اعتبار سے تو اس میں ہر مسلک کے لوگ ہیں اور ذمہ دار افراد ہیں, جس میں شیعہ مسلک کے بھی لوگ ہیں, اہل سنت والجماعت جو بریلوی طبقہ ہے اس کے بھی ہیں اور دیوبندی طبقے کے بھی ہیں, اہل حدیث کے بھی ذمہ دار حضرات اس میں نہ صرف ممبر ہیں بلکہ یہ تینوں چاروں مسلک کے لوگ اس کے ذمہ دار عہدے پر فائز ہیں, نائب صدر کے عہدے پر یا صدر کے عہدے پر. اس لیے ہم تو یہ اس میں کوئی شبہ نہیں کہ بورڈ مسلمانوں کے تمام جو مسلک ہیں ان کی بھرپور نمائندگی کرتا ہے.
بہرحال اسلام نے ایک ہی بیٹھک میں 3 طلاق کو بدعت گھوشت کیا ہے, جس کا مطلب یہ ہے کہ وہ اسے پسند نہیں کرتا. اس لیے مسلمانوں کو اسلام کی اس بھاؤنا کو سمجھتے ہوئے 3 طلاق سے بچنا چاہیے. لیکن بنیادی بات یہ ہے کہ اسلام دھرم میں شادی یا نکاح کا مطلب جنم جنم کا ساتھ نہیں ہے, بلکہ مہیلا و پروش کے بیچ یہ ایک کانٹریکٹ ہے, اور اگر دونوں پکش کسی سمے یہ محسوس کریں کہ وہ ایک دوسرے کے ساتھ نہیں رہ سکتے تو شریعت نے ان کے سامنے الگ ہونے کا راستہ رکھا ہے. الگ ہونے کے لیے جو راستہ ہے اسے طلاق کہا جاتا ہے, اور عورت چاہے تو نکاح کے سمے ہی یہ شرط رکھ سکتی ہے کہ پتی اسے ایک ساتھ 3 طلاق نہیں دے گا. بھارت میں ٹرپل طلاق کے معاملے میں اگر سرکار نے گتیویدھی دکھائی ہے تو مسلمانوں کو اس کی نیت پر شک ہے، کیونکہ اس نے مسلمانوں کے دوسرے اہم معاملوں پر کچھ بھی نہیں کیا ہے۔ اسی طرح اس نے ہندو مہیلاؤں کو پتیوں دوارا چھوڑ دیے جانے کے مدے پر بھی کوئی قدم نہیں اٹھایا ہے، جبکہ حقیقت یہ ہے کہ طلاق والی مسلم مہیلاؤں کا پرتیشت ان ہندو مہیلاؤں سے بہت کم ہے جنہیں ان کے پتیوں نے چھوڑ دیا ہے۔ دوسری بات یہ ہے کہ ادھکتر مسلم مہیلائیں اب بھی ٹرپل طلاق کے معاملے میں مسلم پرسنل لا بورڈ کے ساتھ ہیں۔